नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
एनआईसी एशिया बैंक पनि साथी पनि।
मोर्चाको आन्दोलन नटुङ्गिने यात्रा रहेको एमाले अध्यक्ष केपी ओलीको भनाई। बन्द हडतालबाट सर्वसाधारण दिक्क। बन्दको विकल्प रोज्न मजदूरको आग्रह।
बाँकेको कचनापुरमा स्थानीय तहको केन्द्र तोक्ने बारे विवाद। गाउँपालिकाको बोर्ड खोसाखोस। अनुसन्धान ढिलाइले न्यायका लागि उजुरी दर्ता गरेका बाँकेका द्वन्द पीड़ित निराश।
बझाङमा जय पृथ्वी राजमार्ग अन्तर्गतको सड़क हस्तान्तरण नहुँदै बिग्रियो। स्थानीय तह पुनः संरचना घोषणापछि सुर्खेतमा दुई दिनदेखि नागरिक विरतन ठप्प।
र नेपालगंज गोल्ड कप अन्तर्गत सेमिफाइनल खेलमा रूपन्देही 11 विजयी। फाइनल खेलमा सीएमजी संकटा क्लबसँग भिड्ने।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर। फोन नम्बर 01 55 34 663 र 98 011 34 673।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुल्मी हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मा लिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
पश्चिम डायरीको शुरूमा एमालेको मेची महाकाली अभियानको प्रसंग छ। मेची महाकाली जागरण अभियानमा हिँडेको एमाले र उक्त अभियानको विरोधमा उत्रिएको मधेसी मोर्चा एक आपसमा आक्रामक रूपमा प्रस्तुत भएका छन्। एमाले विरूद्ध सड़कमा आक्रामक रूपमा उत्रिएको मोर्चा विरूद्ध एमाले नेतृत्व पनि मंचबाट त्यस्तै शैलीमा खनियो। हिजो नेपालगंज र बर्दियामा आयोजित एमाले सभालाई लक्षित गर्दै मोर्चाले बाँके बर्दिया बन्द आह्वान गरेको थियो। बन्दका क्रममा मोर्चा कार्यकर्ताले एमाले नेता कार्यकर्ता चढ़ेका सवारी रोक्ने प्रयास गरे। नेपालगंज उलरिया सड़कको विभिन्न ठाउँमा तनावको स्थिति देखियो। दिउँसो करिब 1 बजे सोनपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप पनि भयो। प्रहरीले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने 3 जनालाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा 11 मोर्चा कार्यकर्ता र 9 सुरक्षाकर्मी घाइते भए। बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले अवरोध हटाउन लाठी र 2 राउण्ड हवाई फायर गरेको बताउनुभयो। हिजो बाँके बर्दिया बन्द आह्वान गरेको मोर्चा नेपालगंजको शहरी क्षेत्रभन्दा राजमार्ग क्षेत्रमा बढ़ी केन्द्रित भएको थियो। कार्यकर्ताले गुनापुर गाउँबाट सड़कमा रहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढ़ा गरेका थिए। बन्दकै क्रममा मोर्चा कार्यकर्ताले बर्दियाबाट दाङ जाँदै गरेको VX 2042 नम्बरको बस बाँकेको उडेरापुरमा आगजनी गरेका छन्। सड़कमा मोर्चाले मेची महाकाली जागरण अभियानमाथि धावा बोलिरहँदा एमाले भने मंचबाट मोर्चामाथि निकै आक्रामक रूपमा प्रस्तुत भयो। नेपालगंज र बर्दियामा आयोजित आमसभामा एमाले शीर्ष नेता मोर्चाप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा हिंसा मच्याएर जनताको हत्या गर्न सक्रिय रहेको आरोप लगाउनुभयो। मोर्चाले अस्ति मात्र 5 जना मान्छे ल्याएर मार्न लगायो। राजविराज घटनाको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, अहिले आएर तिनै लासमाथि राजनीति गरिरहेको छ। मोर्चाले अर्थहीन माग राखेर मधेसमा अशान्ति मचाएको र सोही हिंसामा परेर 200 मधेसी जनताको ज्यान गएको उहाँको भनाई थियो। ओलीले मधेसी मोर्चाको आन्दोलनलाई नटुङ्गिने यात्राको संज्ञा दिनुभएको छ। कलेन्द्र सेजुवालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। यस्तै मोर्चाको एमाले अभियानको विरोधमा बर्दियाका विभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। मोर्चा कार्यकर्ताले अभियानलाई बबई नजिक भादापुल र गुलरिया बजारको पेट्रोल पम्प नजिकै कालो झण्डा देखाएका हुन्। फागुन 12 झापाको काकर भित्ताबाट शुरू भएको एमाले अभियानको औपचारिक समापन भने चैत 3 गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा हुनेछ। मेची महाकाली अभियानमै आदि हुरी सरह तराईमा पसेको एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताउनु भएको छ। अभियानका क्रममा बर्दियामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले मधेसी जनताका नाममा राजनीति गर्ने मुठीभर मधेसी नेताले एमाले सखा पार्ने षड्यन्त्र रहेको पनि अभियानको हुरीले उनीहरू आफै बढारिएको दावी गर्नुभयो। यादव आचार्य र बीपी अनुमलले बर्दियाबाट अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पाकेको सोनबिरमा प्रहरी र मोर्चा कार्यकर्ता बीचको झडपमा परि 14 मोर्चा कार्यकर्ताहरू घाइते भएका छन्। मोर्चा कार्यकर्ताले सोनपुर चोकमा सवारी साधन अवरोध गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले सोनपुरको गुनहामा प्रवेश गरी लाठीचार्ज गरेको स्थानीयले आरोप लगाएका छन्। सबै घाइतेहरू उपचारका लागि नेपालगंज मेडिकल कलेजमा उपचार भर्ना गरिएको मोर्चा नेता पशुपति दयाल मिश्रले बताउनुभयो। नेकपा एमाले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानलाई असफल बनाउन मोर्चाले बाँके बन्द आह्वान गरेको थियो। यस्तै बाँकेका अधिकार कर्मीहरूले मधेसी मोर्चा आबद्ध दलले सञ्चालन गरेको बाँके बन्द र नेकपा एमालेको मेची महाकाली कार्यक्रम अन्तर्गत बाँकेमा सञ्चालन गरेको जनप्रदर्शन र आमसभाको अनुगमन गरेका छन्। यसअघि अधिकार कर्मीहरूले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरी शान्तिपूर्ण रूपमा आफ्नो कार्यक्रम सम्पन्न गर्न आग्रह गरेको थियो। आजको दैनिक नेपालगंजमा खबर छ।
यसैबीच बन्द हड़तालबाट सर्वसाधारण दिक्क भएको खबर सद्भावमा विजय मल्लले लेख्नु भएको छ। विभिन्न वाहनामा दिनौं जसो हुने बन्द हड़तालबाट सर्वसाधारणहरू दिक्क भएका छन्। विशेष गरी दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने मजदूरहरू पीड़ित बनेका हुन्। सप्तरीको घटनाको विरोधमा मधेसी मोर्चाले फागुन अन्तिम सप्ताह दुई दिन मधेस वन क्षेत्र बन्द आह्वान गर्यो। त्यसपछि कञ्चनपुर घटनाको विरोधमा नेत्र विक्रम चन्द निकट माओवादीले नेपाल बन्द आह्वान गर्यो। मोर्चाले हिजो पुनः नेकपा एमालेको मेची महाकाली अभियानलाई असफल पार्ने उद्देश्यले बाँके बन्द आह्वान गर्यो। बन्दका कारण हिजो दिनभर नेपालगंजबाट लामो र छोटो दूरीका सवारी साधन चल्न पाएनन् भने बजार शिक्षण संस्था पनि बन्द रहे। बन्दका कारण नेपालगंजमा सर्वसाधारणको चहल पहल निकै कम देखियो। त्यसै गरी दैनिक मजदूरी गर्ने सर्वसाधारणको साँझ बिहानको छाक समेत खोसिएको छ। बन्दका कारण ज्याला मजदूरीको काम नपाएर घर फर्कदै गरेका बाँके फतेपुर निवासी रामजनम थारूले भन्नुभयो, बन्दका कारण काम नपाउँदा दुई दिन चाउमिन खाएर रात बिताउनु पर्यो। यसरी कहिलेसम्म हामीले शास्ति खेप्ने होला? तीन सन्तान सहित पाँचजनाको उहाँको परिवार छ, तर अहिले दैनिकी कटाउन उहाँलाई मुस्किल बनेको छ। बन्दको विकल्प खोज्न मजदूरहरूको आग्रह छ।
बैजापुरकी दुहेनी चौधरीले पति धनीराम र देवर जोरीलाललाई तत्कालीन सुरक्षा फौजले पक्राउपछि हत्या गरेको भनी सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको छ। छ महिना नाग्यो, आयोग मार्फत दण्डकालीन घटना छानबिन हुने आशामा उजुरी दिएको उहाँले अहिले निराश हुनुहुन्छ। उजुरी दिने काम मात्रै भयो, सुनवाई फेरि पनि भएन। उहाँले असन्तुष्टि छ, न्याय पाउन आशा मरिसक्यो। 2061 असोज 13 गते माओवादीको आरोपमा तत्कालीन सुरक्षा फौजले पक्राउ गरी हत्या गरेको उहाँको भनाइ छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा दिएका उजुरीमाथि लामो समय बित्दा पनि सुनवाई हुन नसकेपछि दण्ड पीड़ित न्याय पाउने मा शंका व्यक्त गर्न थालेका छन्। नेपालगंजमा भेला भएका उनीहरूले न्यायका लागि आयोगले काम अगाडि बढ़ाउनु पर्ने सुझाव दिए। दण्डकालीन घटना मध्ये बाँकेमा 7, बर्दियामा 6, दाङमा 2, सुर्खेतमा 2 र दैलेखमा 1 मुद्दा प्रहरी र अदालतसम्म पुगेका छन्। बर्दियामा 6 दण्डकालीन मुद्दा प्रहरीमा दर्ता हुने प्रक्रियामा छन्। अदालतको आदेशपछि बर्दिया प्रहरी जाहेरी दर्ता गर्न बाध्य भएको छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजका निर्देशक मुरारी खरेलले दण्डकालीन केही घटनाको अनुसन्धान गरे पनि सरकारले कार्यान्वयन नगरेको बताउनुभयो। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले यो खबर लेख्नु भएको छ।
हिजो बाँकेको साबी कसुनापुर गाविसमा कार्यक्रम भइरहेको थियो। सरकारले गाविस खारेज गरिदिएपछि गाविस कार्यालयमा राप्ती सुनारी गाउँपालिकाको बोर्ड झुण्ड्याइयो। कार्यालयभित्र गाउँपालिकाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तयारी भइरहेको थियो। एकाएक एक हुल गाविस परिसरभित्र छिर्यो, बोर्ड झिकेर अनि फेरि नारा लगाउँदै बोर्ड लगेर हिँड्यो। कार्यक्रमको तयारी त्यत्तिकै रोकियो, मानिसहरू हेरेको हेरे भए। बाँकेको फतेपुर, बिनौना, बैजापुर, खासखुसमा, कसनापुर र महादेवपुरी गाविस मिलाएर राप्ती सुनारी गाउँपालिका बनाइएको थियो। त्यसै गरी अगैया पनि कसनापुर गाविसमै पर्छ। यो राजमार्गको छेउमै छ। बीचमा बाँकेको राप्तीपारी कसनापुर गाविस कार्यालयमा छ। सबै गाविसको पाएक पर्ने र स्थानीयलाई आउजाउमा पनि सजिलो हुने भएका कारण धेरै बासिन्दा अगैयामै गाउँपालिकाको केन्द्र बनाउन लागि परेका छन्। तर कसनापुर वासीका बासिन्दा भने राजपत्रमै प्रकाशित भइसकेका कारण अनित्र सार्न नदिने पक्षमा रहेका छन्। बाँकेमा एउटा गाउँपालिका एउटा नगरपालिका र छवटा गाउँपालिका कायम गरिएको छ। अन्य सबै गाउँपालिकाका केन्द्र साबिकै गाविस कार्यालयलाई तोकिए पनि जिल्ला प्राविधिक समितिले भने राप्ती सुनारीको केन्द्र अगैयालाई तोकेको थियो। स्थानीय बीच फेरि अगैयालाई नै केन्द्र बनाउन ज्ञापन पत्र बुझाउने सहमति भएको छ। गजेन्द्र बोहराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा भवन संहिता कार्यान्वयनमा देखिएको समस्या।
अब यो नक्सा बनाउनको लागि चाहिँ आजकल धेरै नै झन्झटिलो गराएको छ। यो नक्सा परिषद भनेर तपाईँको हामीले तिरेको राजस्व चाहिँ फिर्ता नहुने, नक्सा पास गर्न चाहिँ हामीले जग्गा खरिद गरेर ल्याएको भन्दा पनि गाह्रो भयो, जग्गा खरिद्न भन्दा पनि घर बनाउन गाह्रो भयो।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जय ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज। सम्पर्क नम्बर 98-585-877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि।
ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि बहुता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिको चोक। सम्पर्क नम्बर 081-520-615।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सारेफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
भूकम्प प्रतिरोधी भवन सबैले बनाउनुपर्छ र प्रक्रिया पुर्याएर बनाउने हो भने आफ्नै सुरक्षाका लागि हो। नेपालमा 2072 वैशाख 12 भएको विनाशकारी महाभूकम्पपछि नेपाल सरकारले बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड 2072 लागू गरेको छ, तर यसको पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। कमला हमालको रिपोर्ट।
हरेक मानवले आफू सुरक्षितका लागि उचित बसोबासको व्यवस्था गरेको पाइन्छ। त्यसमा घर पहिलो प्राथमिकतामा पर्दछ। घाँस, बाँस र कपासले मानिसहरूको जीवनयापन हुने गर्दछ। त्यसैले पनि मानिसहरूका लागि घर महत्वपूर्ण हुन्छ। घर त बनाउने तर कस्तो घर बनाउने विषयमा पनि थाहा हुन जरूरी छ। नेपालमा केही वर्ष अघि आएको विनाशकारी भूकम्पले सबैलाई सचेत बनाएको छ। भूकम्पपछि स्थानीय निकायहरूले पनि भवन आचार संहितामा कडाईका साथ लागू गर्न थालेका छन्। नियममा अनुसार घर निर्माण गरेमा आफू सुरक्षित हुनुका साथै वरिपरि टोल समेत सुरक्षित हुने र यसले धेरै फाइदा पुर्याउने बताउनुहुन्छ। बाँके बसुदेवपुरका राधा गुरूङ।
छवटा पिल्लर आठवटा पिल्लर हालेर बनाउने भन्ने योजना छ। भूकम्पबाट जोग्य फाइदै हो, अरू के बाटाको छ मिटर बनाउने भन्ने छ।
अनि
चार पिल्लर हालेर पहिल्यैदेखि, पहिला यस्तो त थिएन, पहिल्यैमा त त्यही चार पिल्लरै थियो, त्यही अनुसार बनाएछौँ। आफ्नो बाटो हामीले मापदण्डमा वार्डबाट हाल्दाखेरि मापदण्डमा चार छ हालेको, चार मिटर बाटो दुई मिटर नाली भनेर छ मिटर त्यसरी हालेको।
यस्तै भवन आचार संहिताको पालन गर्न आवश्यक रहेको बताउनुहुन्छ नेपालगंजका स्थानीय पर्णेल सिंह हमाल।
अगर हामीले भूकम्प रहित घर बनाएछौँ भनेपछि हाम्रो ज्यानमालको सुरक्षा हुन्छ, हाम्रो ज्यानको सुरक्षा हुन्छ, हाम्रो बालबच्चाको सुरक्षा हुन्छ, यसले धेरै फाइदा हुन्छ।
भवन संहिता लागू गर्दा विभिन्न खालका चुनौतीका साथै सुरुमै नक्सा बनाउने कार्य साह्रै दुःखदायी र झन्झटिलो भएको बताउँदै नेपालगंजका स्थानीय राज नर्की।
अब यो नक्सा बनाउनको लागि चाहिँ आजकल धेरै नै झन्झटिलो गराएको छ। यो नक्सा परिषद भनेर तपाईँको हामीले तिरेको राजस्व चाहिँ फिर्ता नहुने, बढी गएकोमा चाहिँ अलिकता नपुग भएकोमा चाहिँ यो परिषदको निर्णय भनेर संशोधन भन्ने छुट्टै शुल्क लाग्ने, हामीले दिएको बढी पैसा चाहिँ फिर्ता नहुने, 100 रुपियाँ बाँकी भयो भने चाहिँ हाम्रो काम नहुने, अति झन्झटिलो भयो। नक्सामा चाहिँ बढी पैसा तिर्यौं, नक्सा पास गर्न चाहिँ हामीले जग्गा खरिद गरेर ल्याएको भन्दा पनि गाह्रो भयो, जग्गा खरिद्न भन्दा पनि घर बनाउन गाह्रो भयो।
नेपाल सरकारले घर तथा भवन बनाउँदा पालना गर्नुपर्ने निश्चित मापदण्ड तोकेको छ। यस अघिका मापदण्डलाई परिमार्जन गर्दै 2072 सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी नयाँ निर्देशिका लागू गरेको हो। बस्ती विकास शहरी योजना र भवन निर्माण सम्बन्धमा सम्बन्धित स्थानीय निकायले परिषदबाट निर्णय गरी यस सम्बन्धी विशिष्ट मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने मापदण्डमा उल्लेख छ। नेपालगंज उपमहानगरपालिकाका नक्सा शाखा इन्चार्ज सतीश कुमार कलवार।
2060 यहाँ नगरपालिकामा 2071 साल सावन 1 गतेदेखि लागू भएको भवन मापदण्ड अनुसार घर बनाउनु पर्छ, यसमा भोलि अप्ठ्यारो हुँदैन। हाम्रो मापदण्ड किताबै छ, त्यो अनुसार तिनीहरू नक्सा बनाउँछन्, हेर्न जान्छन्। फेरि प्रतिवेदन माथितल्ला सुपरिसिसनको लागि दिँदाखेरि सम्बन्धित कन्सल्टेन्सीले प्रतिवेदन दिन्छ, त्यसपछि हाम्रो नगरपालिकाको प्राविधिकले प्रतिवेदन दिन्छ, त्यसपछि हामीले अगाडिको कागज दिन्छौँ। उपमहानगरपालिकामा आइसकेपछि पुरानो घर त धेरै बनिसकेको छ, त्यसको नक्सा अब गाविसले प्रमाणित गर्यो, त्यसै यति सालमा बनेको पनि लेखेको छैन, नक्सा प्रमाणित गरिएको मात्र लेखेर दियो, त्यसको रेकर्ड पनि नक्सा देखिएन। त्यसको नगरपालिकाले हाम्रो उपमहानगरपालिका के गरेको छ, जरिवाना नलिई प्रति स्क्वायर फिट 9 रुपियाँको दरले नक्सा लिई प्रमाणीकरण गर्ने काम सुरु छ, अहिले भइरहेछ। 72-74 असारसम्म म्याद थियो यसको, फेरि 1 वर्ष अरू यसपालि परिषदले 1 वर्षको फेरि थप गरे।
भूकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणका लागि नेपाल सरकारले भवन निर्माण आचार संहिता लागू गरेको छ, तर जिल्लाका गाविस स्तरमा यसको कार्यान्वयन न्यून छ। नगरपालिका स्तरमा यसको कडाईका साथ लागू त गरियो, तर गाविसमा कडाईको कुनै आधार नभएपछि कार्यान्वयनमा समस्या देखिएको छ। गाविस भन्दा उपमहानगरपालिकामा आचार संहिता कार्यान्वयनमा चुनौती भएको बताउनुहुन्छ नेपालगंजका स्थानीय दुर्गा खान।
अब यो भन्नमा हो कि क्या हो, अब 6 मिटरको बाटो बनाउने अनि अनिवार्य भन्छ, सानसानो कोलिया पनि घर पनि राखेछ, अनि त्यस पछाडि फेरि अब यो नक्सा पास भन्छ होइन, 6 मिटर बाटो नभए नक्सा पास नगर्ने भन्छ, अब सानसानो कुल्यामा नक्सा त्यसमा बनिरहेको छ। अहिले जुन प्लटिङ गरेर बनेको ठाउँमा चाहिँ यो नियम लागू भएको छ।
भूकम्प प्रतिरोधी घर बनाए आफू सुरक्षित हुनका लागि भवन निर्माण आचार संहिताको पालना गर्नुपर्ने हुन्छ।
कालोपत्रे सकेर डिभिजन सड़क कार्यालयलाई हस्तान्तरण नगर्दै जय पृथ्वी राजमार्ग अन्तर्गतको सड़क खण्ड बिग्रिएको छ। बैतडीको खोडपेदेखि बजाङको चैनपुर जोड्ने एकमात्र पक्की सड़क हस्तान्तरण नहुँदै बिग्रिएको हो। जय पृथ्वी सड़क मार्गको योजना कार्यालयले काम सम्पन्न गरी हस्तान्तरण गर्ने चरणमा रहेको उक्त सड़क खण्डको अधिकांश ठाउँको पीच काम नलाग्ने गरी बिग्रिएको छ। बजाङबाट वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
सुर्खेतमा स्थानीय तह कार्यान्वयनमा ढिलाइ हुँदा 2 दिनदेखि नागरिकता वितरण ठप्प भएको छ। गृह मन्त्रालयले स्थानीय तह पुनर्संरचनापछि घोषणा गरिएका गाउँपालिका र नगरपालिकाको नाम सिटिजनशिप म्यानेजमेन्ट सफ्टवेयर सिस्टम सीएमआईएस अपडेट नगर्दा नागरिकता वितरण गर्न नसकिएको प्रशासन कार्यालयको भनाई छ। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जबाट 10 गैंडा बर्दिया सार्ने क्रममा अनिश्चित बनेको छ। गत वर्ष फागुन 19 चितवनबाट 5 गैंडा बबई उत्पत्यकामा स्थानान्तरण गरिएको थिए। त्यहाँ 3 पोथी र एउटा भाले गैंडा छुटिएको थियो। छाडिएको गैंडाले 2 बच्चा जन्माएको थियो। माघ 1 गते गैंडाको केटोलाई बाघले मारेको थियो। फागुन 19 गते बिरामी भएको एक गैंडाको मृत्यु भएको थियो। बबईमा 62 गैंडा बिरामी भएपछि स्थानान्तरणको काम रोकिएको निकुञ्जले जनायो। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका उप महानिर्देशक गोपाल प्रकाश भट्टराईले तत्काल स्थानान्तरण गरिने कार्यक्रम नरहेको बताउनुभयो। आजको कान्तिपुरमा खबर छ।
विभागीय टोली नेपाल प्लेस क्लबलाई पराजित गर्दै रूपन्देही 11 नेपालगंजमा जारी दोस्रो टुबोर्ग नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हिजो नेपालगंज रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रूपन्देहीले पुलिसलाई 2-1 गोल अन्तरले स्तब्ध तुल्यायो। रूपन्देहीले उपाधिका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। संकटा यसअघि नै फाइनलमा पुगिसकेको छ। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ। प्रतियोगिताको विजेता टोलीले 5,00,000 तथा उपविजेताले 2,51,000 प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले 1 थान मोटरसाइकल प्राप्त गर्नेछन्। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा उदान र वनभोजले फस्टाउँदै आन्तरिक पर्यटन।
अब हाम्रो यहाँ खास गरी अब बाहिरको मान्छेहरू जो पर्यटकहरू त्यो पिकनिकहरू आउने मान्छेहरू आउने घुम्ने जाने गर्छन्
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
वाउ, बर्गर र पिज्जा।
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145551221। स्थान नेपालगंज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
कृष्णसार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। बाँकीमा रहेका वनस्पति उद्यान र वनभोज स्थलमा आन्तरिक पर्यटकहरूको आकर्षण बढ़िरहेको छ। फोटो खिच्ने, जड़ीबुटी र फूलहरूसँग रमाउनेहरू बढ़दै जाँदा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भइरहेको हो। सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाईसहितको नागरिक आवाज।
हिमबहादुर चौधरी, यहाँ मान्छेहरू आउँछन् बढी जसो बिदाको दिन आउँछन्, अरू अघि पछि आउनु त आउँछन्, काम आउँछन्। जस्तै सार्वजनिक बिदाको दिन बढी आउँछन् अरू दिनभन्दा। यहाँ खास यहाँ हाम्रो जडीबुटी अफिस हो, तर मान्छेहरू कोही कोही त अब धकिरी पार्क उगरेर यहाँ घुम्न आउँछन्। जस्तै पिकनिक त उता सामुदायिकतिर हो, अनि घुम्नभरि हामीहरू यहाँ पकाउन खानाहरू दिन्नौ, अनि घुम्ने, फोटोसोटो खिच्ने, रमाइलो गर्नभरि मान्छेहरू आउँछन्। यहाँ स्कुल विद्यार्थी, बोर्डिङ सम्बन्धी, फार्मेसी, अरू अरू घुम्ने विद्यार्थी पनि आउँछ।
एकचोटि घुम्नको लागि अलिअलि जान्छ, घुम्न लायक छ।
मेरो लीलाबहादुर केसी। अब हाम्रो यहाँ खास गरी अब बाहिरको मान्छेहरू जो पर्यटकहरू यो पिकनिकहरू आउने मान्छेहरू आउने घुम्ने जाने गर्छन्। खास गरी यहाँको बारेमा, यहाँको यसको जडीबुटीको महत्व, वनस्पतिको महत्व उनले बुझेका छैनन्। तर जसले बुझ्न खोज्छ उसलाई हामीले सिकाइदिन्छौँ। यहाँ तपाईँको तमाम किसिमका जडीबुटीहरू र वनस्पतिहरू छन्, रूपजन्य बिरुवाहरू, जस्तो शिरखण्ड चन्दन छ, सेतो चन्दन, रुद्राक्ष छ, कपुर भयो, मलागेडी भयो, हाम्रो अर्जुन भयो, विजय साल भयो, सती साल भयो यहाँ तमाम किसिमका मलाहरू भयो प्रकार भन्नाले तपाईँको हाम्रो यहाँ 279 प्रकारको जडीबुटीहरू छ वनस्पति जडीबुटीहरू।
स्वर्गद्वारी नगरपालिका स्थित भिर्गी जलुकेमा व्यावसायिक धर्मशाला बनेपछि धार्मिक पर्यटन आउने क्रम बढ़ेको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्कने पर्यटक धर्मशालामा बस्ने गरेका छन्। आर्थिक अवस्था कमजोर भएका धार्मिक पर्यटकका लागि धर्मशाला उपयोगी बन्दै गएको धर्मशाला निर्माण समितिका संयोजक एवं भिर्गीका स्थानीय होटल व्यवसायी टेक प्रसाद भण्डारीले बताउनुभयो।
गत वर्ष जाजरकोटमा एसएलसीको परीक्षाका बेलामा दशेरा खुर्पा र झाप्रा परीक्षा केन्द्रमा झाडा पखलाको प्रकोप फैलियो। दर्जनौ विद्यार्थी बिरामी परे। त्यति बेला विद्यार्थीहरू चिन्तित भएका थिए। अहिले पनि विद्यार्थीहरू चिन्तित बनेका छन्। परीक्षा केन्द्र फेर्ने निर्णयले विद्यार्थी अहिले चिन्तामा छन्। तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठन पाठन गरिरहेका छन्। धेरै विद्यालयमा अहिलेसम्म आधा कोर्स पनि पूरा भएको छैन। जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा 64 माध्यमिक विद्यालयका 19 परीक्षा केन्द्रबाट 5615 विद्यार्थीले परीक्षा दिँदैछन्। यसैबीच सुर्खेतमा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत सुर्खेतका सबै परीक्षा केन्द्र बालिका मैत्री हुने भएका छन्। महिनावरी भएका छात्रले सहज रूपमा परीक्षा दिन सकुन् भनेर जिल्लाका सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड अनिवार्य गरिएको हो। ललित बहादुर बुढाले अन्नपूर्ण पोस्टमा सुर्खेतबाट खबर लेख्नु भएको छ। त्यस्तै तालाबन्दीले एसई परीक्षा प्रभावित भएको खबर छ। बझाङको विद्यालय भवन निर्माण तथा मरमत कोठा वितरणसँग सम्बन्धित सूचना शिक्षा कार्यालयले उपलब्ध नगराएको भन्दै तालाबन्दी भएका कारण परीक्षा प्रभावित भएको हो। कान्तिपुरमा खबर छ।
कञ्चनपुरको गड्डा चौकी बनबासा नाकामा 5 दिनदेखि सवारी आवागमन ठप्प छ। भारतीय पक्षले गत बिहिबार कञ्चनपुरको पुनर्वासमा भएको घटनापछि सवारी साधन सञ्चालन रोकेको हो। घटना भएको 5 दिन हुँदा समेत सवारी साधन सञ्चालनमा लगाइएको अवरोध हटाइएको छैन। 5 दिनदेखि सीमा क्षेत्रमा सवारी साधन सञ्चालन नहुँदा दुवै देशका नागरिकलाई आवागमन गर्न असहज भएको छ। भारतबाट काम गरेर घर फर्किने नेपाली बनबासा पुल पारीदेखि नै हिँडेर यात्रा गर्न बाध्य छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
सांस्कृतिक तथा ऐतिहासिक मानिने छलिया नृत्य जोगाउन बैतडीको रोडी देवलमा छलिया महोत्सव आयोजना गरिएको छ। देउडा गाएर सागर भण्डारी सोराडीको पहलमा भएको महोत्सवमा बैतडी लगायत सुदूरपश्चिमका केही पहाड़ी जिल्लामा चलन चल्तीमा रहेका छलिया नाच देखाइएको छ। पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छलिया नृत्य जोगाउन महोत्सव सञ्चालन गरिएको गायक भण्डारीले बताउनुभयो। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचन निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। यसैबीच हामीले स्थानीय निर्वाचनको माहौल बनेकी हो त भन्ने सवालमा विभिन्न क्षेत्रका व्यक्तिहरूको प्रतिक्रिया लिइरहेका छौं। आजको नागरिक मतमा कैलालीका पुष्पराज जोशीको विचार।
यसो हेर्दाखेरि स्थानीय निकायको निर्वाचन हुन्छ जस्तो लाग्छ। निर्वाचन घोषणा निर्वाचन मिति घोषणा भइसकेपछि गाउँ गाउँमा चाहिँ एक खालको चाहिँ उत्साह जनलहर चलिरहेको छ। राजनीतिक दलहरू पनि गाउँ गाउँ केन्द्रित भएका छन्, जसले गर्दाखेरि स्थानीय निकायको निर्वाचनको माहौल तातेको आभास भएको छ। जनताले चाहिँ धेरै वर्ष धेरै समयपछिको चाहिँ प्रतिचयपछि निर्वाचन स्थानीय निकायमा निर्वाचनको प्रतिचय गरिरहेको थिए, जुन यो चाहिँ मिति घोषणापछि सबैमा चाहिँ जनलहर उर्लेको छ, सबै चाहिँ उत्साह भएको छ, जसले गर्दाखेरि स्थानीय निकायको निर्वाचन चाँडै हुन्छ, त्यो तोकेकै मितिमा हुन्छ जस्तो लाग्छ। त्यो सँगसँगै चाहिँ अब विकास निर्माणका कुराहरू हुन्छन् भन्ने खालको चाहिँ सबैमा आम मानिसको धारणा छ, त्यसले चाहिँ एउटा खालको सकारात्मक सन्देश दिएको जस्तो लाग्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मोर्चाको आन्दोलन नटुङ्गिने यात्रा रहेको एमाले अध्यक्ष केपी ओलीको भनाई, बन्द हड़तालबाट सर्वसाधारण दिक्क, बन्दको विकल्प रोज्न मजदूरको आग्रह।
बाँकेको कसनापुरमा स्थानीय तहको केन्द्र तोक्ने बारे विवाद, गाउँपालिकाको बोर्ड खोसाखोस, स्थानीय तह पुनर्संरचना घोषणापछि सुर्खेतमा 2 दिनदेखि नागरिकता वितरण ठप्प।
अनुसन्धान ढिलाइले न्यायका लागि उजुरी दर्ता गरेको बाँकेका दण्ड पीड़ित निराश, बझाङमा जय पृथ्वी राजमार्ग अन्तर्गतको सड़क हस्तान्तरण नहुँदै बिग्रियो।
र नेपालगंज गोल्ड कप अन्तर्गत सेमी फाइनल खेलमा रूपन्देही 11 विजयी, फाइनल खेलमा सीएमजी संकटा क्लबसँग भिड्ने।
पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौ। आज चैत्र 2 गते बुधबार मार्च 15 तारिक स्थानीय निर्वाचन आउन अब 61 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।